यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिलाई लिएर दुवै सदनमा प्रतिपक्षी सांसदहरूको विरोध। प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान। र म्यानमारको विद्रोही नियन्त्रित क्षेत्रमा विस्फोट, 26 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचेको प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। बैठकमा नेपाली कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले संसदको रोस्ट्रममा उभिएर बोलेको विषयमा आफूहरूको नोट अफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो हिसाब दिनुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीले बोलेकै आधारमा भोलि भारतले नेपालले मिचेको जमीन फिर्ता माग्यो भने कहाँ कसरी दिने हो त्यो प्रष्ट पार्नुपर्ने भन्दै तथ्यपूर्ण जवाबको माग गर्नुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो। उहाँले नेपालले कहीँ कतै पनि भारतको भूमि नमिचेको प्रधानमन्त्रीको अभिव्यक्तिले सबै यसलाई फेरि सुन्नुहोस्। उहाँले नेपालले कहीँ कतै भारतको भूमि मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिले सबै नेपालीको शिर झुकेको र प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा बाँध निर्माणको कामलाई भारतीय पक्षले अवरोध पुर्याएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवारपूर्ण हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो। उहाँले सत्तापक्षीय दलका अध्यक्ष रवि लामिछाने भारत भ्रमण जाने समयमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति कतै भारतका लागि उपहार त होइन भनी प्रश्न समेत गर्नुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक अरेन राईले राष्ट्रियतासँग जोड़िएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदन अवरोध गरिरहने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड़ दिँदै नेपालले भारतको सीमा मिचेको कुनै पनि प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। प्रतिपक्षी दलका सांसदहरूले तथ्य र प्रमाण बिना प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्ट्रममा उभिएर बोलिरहँदा सभामुख डोलप्रसाद अर्यालले त्यसमा रूलिङ नगरेर मौन रहेर समर्थन गरेको भन्दै त्यसको पनि विरोध गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा प्रष्टीकरणको माग गर्दै प्रतिपक्षीले सभामा अवरोध जारी राखेपछि सभामुख अर्यालले अहिले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको छ। यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा उपस्थित भएर माफी नमागेसम्म सदन चल्न नदिने निर्णय गरेका छन्। सिंहदरबारमा आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्ति त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै सभाको रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपाली कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति सत्य हो भने प्रष्ट पार्नुपर्ने होइन भने संसदबाट नै माफी माग्नुपर्ने बताउनुभयो। नेकपा एमालेका संसदीय दलका उपनेता पद्मा अर्यालले सार्वभौम सत्ता सम्पन्न संसदमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिले सिंगो नेपालको शिर झुकेको र नेपालीको स्वाभिमानप्रति आँच आएकोले प्रधानमन्त्रीले सदनबाटै माफी माग्नुपर्ने बताउनुभयो। बैठकमा सहभागी श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुशबू ओलीले पनि प्रधानमन्त्रीले त्रुटिपूर्ण अभिव्यक्ति दिएकोले सच्याउनुपर्ने माग गर्नुभयो। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको आह्वानमा आज सिंहदरबारमा कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति र राप्रपाको बैठक बसेको थियो। राष्ट्रिय सभाका सांसदहरूले हिजो प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको सीमा मिचेको छ भनी दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै बैठकमा अवरोध गरिरहनु भएको छ। अध्यक्ष नारायण प्रसाद दाहालले बैठक 20 मिनटका लागि स्थगित गरेर अहिले पुनः शुरू गर्नुभए पनि सांसदहरूले फेरि पनि अवरोध जारी राख्नु भएको छ। यसअघि राष्ट्रिय सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरू रंजित कर्ण, राजेन्द्र लक्ष्मी गैरे, रामकुमारी झाँक्री र तुल प्रसाद विश्वकर्माले नेपालको 62,000 हेक्टर जमीन भारतले अतिक्रमण गरेको स्पष्ट हुँदाहुँदै प्रधानमन्त्री शाहले भारतको पक्षमा दिनुभएको अभिव्यक्तिले सारा नेपालको शिर झुकेको बताउनुभयो। बैठकमा सांसदहरूले नेपालले भारतको कुन कुन ठाउँमा कति जमीन मिसेको छ भनेर सदनमा आएर प्रधानमन्त्रीले जवाब दिनुपर्ने माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामेछानेले आजदेखि 22 गतेसम्म भारत भ्रमण गर्नुहुने राष्ट्रपतिले जनाएको छ। भ्रमणका क्रममा सभापति लामेछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। उहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम छ। साथै भ्रमणका क्रममा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उहाँले भेटघाट गर्नुहुनेछ। राष्ट्रसभाका प्रवक्ता मनिष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले सभापति लामेछानेको उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले आगामी असार 7-9 गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारीलाई तीव्र पारेको छ। रासुपाले पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामेछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ। महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति लामेछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ। विकास र समृद्धिसँगै जनताका अपेक्षा सम्वेदन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको कैलालीका सरोकारवालाको भनाइ छ। धनगढ़ीबाट संवाददाता जगत साहुद।
आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेटको कैलालीवासीले स्वागत गरेका छन्। सरकारले आगामी बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, जडीबुटी, सिंचाई, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ। विकास र समृद्धिसँगै जनताका आशा अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
आशावादी बजेट छ, रूपान्तरणकारी बजेट छ, सुदूरपश्चिमका पनि पूर्ण योजनाहरू यसमा समेटिएका छन्। फाप्ला अन्तर्राष्ट्रिय रंगशाला समेटिएको छ, गेटा मेडिकल विश्वविद्यालय यही वर्षदेखि सञ्चालन हुने गरी बजेटमा समेटिएको छ।
किसान मजदुरी खाने वर्गहरूलाई पनि के राहतका कार्यक्रम ल्याएको छ खुसी लागेको छ।
सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू समेटेर पर्यटकीय चतुर्दिक भनेर एउटा घोषणा गरेको छ, त्यसले गर्दाखेरि केही आशावादी चाहिन्छौ हामी।
सरकारले निजी क्षेत्र मैत्री बजेट ल्याएको भन्दै उद्योगी व्यवसायहरू समेत बजेट प्रति उत्साहित देखिन्छन्। व्यवसायी केशव पाण्डे र ज्योति भट्ट
यी क्षेत्र तर्फबाट हेर्दा सायद नै छौ। यी क्षेत्रले उठान गरेका विषयवस्तुहरू समेटिएका छन्।
सहुलियत दरमा भन्सार छुट गर्ने कुराहरू, कच्चा पदार्थमा 360 वटा पदार्थमा चाहिँ अन्तशुल्क छुट गर्ने कुराहरू, विदेश मैत्री सायद धेरै कुरा सम्बोधन भएको छ।
समग्रमा पूर्वाधार विकास, गरिबी निवारण, रोजगारी सृजना लगायतका क्षेत्रमा बजेट आशावादी देखिएको छ। त्यसका लागि बजेट कार्यान्वयन पक्ष महत्वपूर्ण रहनेछ। प्राध्यापक एसबी चन्द।
गरिबी न्यूनीकरण गर्ने बारेमा, रोजगार सृजना गर्ने बारेमा आशावादी हिसाबले चाहिँ योजनाहरू ल्याउन खोजेको छ। त्यसलाई कार्यान्वयन गर्न सकिएको अवस्थामा राम्रो होला। विगतको वर्षमा बजेटको कार्यान्वयन पत्रलाई हेर्दाखेरि त्यति सन्तोषजनक हुँदैन।
बजेटमा सुदूरपश्चिम प्रदेशका थुप्रै विकासका योजना तथा नव प्रवर्तन कार्यक्रम समेटिएको छ। नयाँ बजेटमा गेटा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन, चैनपुर सेती जलविद्युत परियोजना, दोधारा चाँदनी सुक्खा बन्दरगाह एकीकृत जाँच चौकी स्थापना, फाप्ला क्रिकेट मैदान 2000 क्षमताको स्टेडियम, महाकाली सिंचाई कमान क्षेत्र तथा रानी जमरा कुलेर सिंचाई आयोजना, लम्की क्षेत्रको पूर्वाधार विकास, बिलौरी टाउन बजार हल प्रशोधन केन्द्र निर्माण, प्रादेशिक पर्यटकीय प्रबन्धन कार्यक्रम सञ्चालन, गुणस्तरीय टेलिफोन सेवा विस्तार लगायतका विकास आयोजना तथा कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
धनगढी संवाददाताको यो रिपोर्ट पछि अब अर्को विषय। दाङको तुल्सीपुरमा टिपरको ठक्करबाट बाबुसराको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्ही नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मेनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिनुभयो। बाजुराको बढीमालिका नगरपालिकामा भीरबाट लडेर हिजो दुईजनाको मृत्यु भएको छ। प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटका अनुसार बढीमालिका नगरपालिका एक पाटाका 60 वर्षीय मानबहादुर दानीको भीरबाट लडेर मृत्यु भएको हो। त्यसै गरी बढीमालिका नगरपालिका 6 कोधरकी 6 वर्षीय जसन्ना खड्काको पनि आमासँगै नजिकैको वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ। डडेलधुराको परशुराम नगरपालिका 5 गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर र स्थानीय तीर्थ बहादुर थापा मगर मृत अवस्थामा आज फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख वरूण प्रसाद सिंहका अनुसार 56 वर्षीय थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कल्पट्ठे क्षेत्रमा फेला परेको हो। त्यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव स्थित महाकाली नदी किनारामा भेटिएको हो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो। सोही आधारमा नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी अभियान सञ्चालन गरिएको थियो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सेवाग्राहीको घर दलमै पुगेर राहदानी वितरण गर्ने कार्यको अछाममा व्यावहारिक रूपमा कार्यान्वयन शुरू भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपाली।
जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला हुला कार्यालय अछाम बीच राहदानी सेवालाई नागरिकको घर दैलोसम्म पुर्याउन 2082 वैशाख 11 भएको सम्झौता बमोजिम जिल्ला हुला कार्यालयबाट विवरण संकलन गरी प्राप्त हुन आएका राहदानीहरूलाई हुलाक कार्यालय मार्फत सम्बन्धित सेवाग्राहीको घर दैलोसम्म पुर्याउने कार्यको शुरूआत भएको र हालसम्म 28 नागरिकको घरमै गएर राहदानी वितरण गरिसकेको बताउनुहुन्छ जिल्ला हुला कार्यालयका निमित्त हुलाक अधिकृत रघुवीर रोका।
सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा आएर तयार गर्नको लागि निवेदन पेश गर्दाखेरि तपाईँले घरमै राहदानी बुझ्न चाहनुहुन्छ कि जिल्ला प्रशासन कार्यालयमै आएर बुझ्न चाहनुहुन्छ भनेर एउटा हामीले फर्मेट तयार गरेका छौँ। यदि इच्छुक व्यक्तिले फर्मेट भरेर उक्त राहदानीलाई घरमा पुर्याउनु पर्ने रजिस्ट्रेसन शुल्क बुझाएर फर्म भरेको खण्डमा हामीले घरमै राहदानी पुर्याउने व्यवस्था गरेका छौँ र हालसम्म 2083/1/11 गतेदेखि यहाँसम्म 28 राहदानी हामीले जनताको घर दैलोमा पुर्याइसकेका छौँ।
सम्झौता भएको मितिदेखि हालसम्म 150 जनाले राहदानी घरमै प्राप्त गर्नका लागि फारम भरेको र 60 रुपियाँ तोकिएको शुल्क तिरेर घरमै राहदानी प्राप्त गर्न थालेपछि सदरमुकामसम्म आउँदा जाँदा लाग्ने खर्च बचत भएकोले नागरिक यो सुविधा प्रति सकारात्मक भएको बताउनुहुन्छ। जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा हुलाक प्रतिनिधिको रूपमा कार्यरत माधव रिमाल,
यहाँ आउनेहरूले घरबाट लानुहुन्छ कि यतै लानुहुन्छ भनेर सोध्छौ, त्यही अनुसार चाहिँ उनीहरूलाई सहजीकरण गर्छ। सस्तोमा घर पुर्याइदिँदाखेरि एकदमै सकारात्मक छन् उनीहरू।
मेल्ले गाउँपालिका वडा नम्बर 4 कुसकोट राफाबाट जिल्ला प्रशासन कार्यालय अछाममा राहदानी बनाउन आउनुभएका सेवाग्राही युवराज साउद हुलाक सेवा मार्फत राहदानी घरमै बुझ्न पाउने भएपछि दोस्रो पटक जिल्ला प्रशासनमा आउनुपर्ने झन्झट हटेकोमा खुसी व्यक्त गर्नुहुन्छ।
हुलाकले गर्दा हामीलाई धेरै सेवा सुविधाहरू भइरहेको छ। हामी मिर्लेकबाट यहाँ आउँदाखेरि कमसेकम 1000-2000 रुपियाँ खर्च हुन्छ भने चाहिँ हामीलाई 60 रुपियाँले घरै पुग्दाखेरि एकदमै खुसी छु।
सरकारले घर घरमै हुलाक सेवा पुर्याउने नीति लिए अनुरूप हुलाक सेवा मार्फत राहदानीसँगै सवारी साधन चालक अनुमति पत्र, लाइसेन्स, राष्ट्रिय परिचय पत्र लगायतका महत्वपूर्ण सरकारी कागजात नागरिकको घर आँगनमै सहज रूपमा पुर्याउने भएपछि हुलाक सेवाको क्षेत्र विस्तार सँगै यसको महत्व झन बढेको छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। म्यानमारको विद्रोही नियन्त्रित क्षेत्रमा विस्फोट हुँदा बालबालिका सहित कम्तीमा 46 जनाको मृत्यु भएको छ। चीनको सिमाना नजिकै रहेको शान राज्य स्थित नामखाम टाउनशिपको काउङ तात गाउँमा ताङ राष्ट्रिय मुक्ति सेनाले स्थानीय खानी सञ्चालनका लागि राखेको गोदाममा विस्फोट हुँदा दर्जनौं मानिस घाइते भएका उद्धार टोलीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब मौसम आज कर्णाली र सुदूरपश्चिम लगायत कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा गडाङ गुडुङ र चट्याङ सहित मध्यम स्तरको पानी पर्ने र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिलाई लिएर दुवै सदनमा प्रतिपक्षी सांसदहरूको विरोध। प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान र म्यानमारको विद्रोही नियन्त्रित क्षेत्रमा विस्फोट 46 जनाको मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।